यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढ़ाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरणको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा सहयोग गर्ने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। र अमेरिकी सेना होर्मुजमा प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः पठाएको छ। यसअघि सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। तर आज बसेको मन्त्री परिषद बैठकले सो अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिश गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्माननीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष पुनः सिफारिश गर्ने।
त्यसै गरी मन्त्री परिषद बैठकले खुला सहकार्यबाट लिपुलेख लिम्पिया धुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकार बीच समन्वय अघि बढ़ाइएको जानकारी सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले दिनुभयो।
परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो। जुन सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ। नेपालको भूमि हो, विस्तार भन्ने विषय नै आउँदैन। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ।
यसै गरी मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्था लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरू योजना स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगीहरूलाई कर्जा उपलब्ध गराउन तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ। उहाँले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढ़ाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न सबैमा आग्रह पनि गर्नुभएको छ। उहाँका अनुसार भूमि सम्बन्धी ऐन 2021 केही दफाहरू वर्तमान परिस्थिति अनुसार अध्यादेश मार्फत खारेज गरिएको छ। असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण र अन्य भूमि का हकमा सम्बन्धित आयोगको सिफारिश तथा संकलित विवरणका आधारमा निर्णय गरिने उहाँले बताउनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको काठमाडौँको नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका 5 पिप्ले स्थित घरमा छापा मारेको छ। मुख्यमन्त्री बानियाले आज प्रेस विज्ञप्ति जारी गर्दै राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ। राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले आफू संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाले संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वका रूपमा सधैँ साथ रहने पनि उल्लेख गर्नुभएको छ। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले भोलि संवैधानिक निकायका पूर्व प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा पूर्व प्रशासकसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3-5 बजेसम्म परामर्श गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव समेत संकलन गरिनेछ। गत वैशाख 10 गते बसेको कार्यदलको बैठकले पूर्व उच्च पदस्थ अधिकारी, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। थाइल्याण्ड स्थित नेपाली दूतावासले कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसूरको प्रकृति अनुसार 5,00,000 अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित नयाँ कानून लागू गरेकाले भिसा अवधिभन्दा बढ़ी नबस्न आग्रह गरेको छ। आफूलाई प्राप्त भिसा अवधिभन्दा बढ़ी समय कम्बोडियामा नबस्न, कुनै पनि गैर कानूनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न रहेको भए तुरन्त बन्द गरी नेपाल फर्कन राजदूतावासले अनुरोध गरेको छ। दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परि पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान अनुरोध गर्दै आएको छ। साथै दूतावासले वैदेशिक रोजगारीका लागि विदेश जानुअघि नेपाल स्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्य दूतावाससँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ। पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको छ। यही वैशाख 3 गते कार्यपालिकाको बैठक बसी महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना गरेको हो। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि 5 दशक अघि जमीन छुट्याइएको थियो। बस पार्कका लागि छुट्याइएको 205 रोपनी जग्गामा 50 वर्षसम्म काम नहुँदा 205 रोपनी जमीन अहिले आएर 47 रोपनी मा खुम्चिएको छ। पोखरा महानगरपालिकाले गरेको अध्ययन अनुसार बस पार्कको जमीनमा 400 बढ़ी सुकुम्बासी परिवार बस्दै आएका छन्। लामो समयसम्म बस पार्क नबन्दा अहिले सड़क पेटीबाट नै लामो तथा छोटो दूरीका बसहरू आफ्नो गन्तव्यमा छुट्ने गरेका छन्। देशैभर सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण नहुँदा अतिक्रमणको समस्या जटिल बन्दै गएको छ। उदयपुर जिल्लाका विभिन्न स्थानमा विद्यालय, गौचर, वन क्षेत्र लगायतका बहुमूल्य सरकारी जमीन अतिक्रमणमा पर्दै गएका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
उदयपुरमा सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभावका कारण अतिक्रमण समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ, जसले दीर्घकालीन रूपमा सार्वजनिक सम्पत्तिमाथि गम्भीर संकट निम्त्याउँदै गएको छ। उदयपुर गढी गाउँपालिका 5 स्थित पञ्चावती माध्यमिक विद्यालयको नाममा करिब 21 बिघा 18 कट्ठा 18 धुर जग्गा रहे पनि विद्यालय आफै ओइलानी जग्गामा सञ्चालन नहुन बाध्य भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कार्की:
विद्यालय त त्यतिकै छ, त्यो जंगल छ। उदयपुर गढीमै झन् 10 बिघा त्यसरी जंगल छ, त्यो हामीले कहाँ एरिया छ भन्ने पनि पत्ता लगाउन सकेको छैन। केही जग्गा चाहिँ पहिलेदेखि नै घरेको रूपमा व्यक्ति व्यक्तिलाई दिएको छ, त्यसबाट केही चाहिँ आमदानी हुन्छ, केही चाहिँ सार्वजनिक रूपमा प्रयोग भएको छ। नेपाल दरबारमा एउटा भकुने चोरी भन्ने छ खेलकुद मैदान, त्यो चाहिँ स्कुलकै नाममा पर्छ।
जिल्लाको सदरमुकाम समेत रहेको त्रिगा नगरपालिका 12 रहेको पूर्व हवाई फिल्डको नाममा दर्ता रहेको करिब 14 बिघा 16 कट्ठा 16 धुर सरकारी जग्गामा हाल रंगशाला, मदन भण्डारी सभाहाल र तरकारी बजार निर्माण भइसकेका छन्। तर बाँकी क्षेत्रमा भने स्थानीयले अतिक्रमण गरी घरटहरा निर्माण गरेका छन्। गाईघाटमै रहेको हात्तीमारा खोला समेत अतिक्रमणमा परेको स्थानीयहरूले गुनासो गर्न थालेका छन्। चौदण्डीगढी नगरपालिकामा रहेको ज्योति माध्यमिक विद्यालयको नाममा करिब 39 बिघा 8 कट्ठा 14 धुर जग्गा अभिलेखमा देखिए पनि हाल विद्यालयले करिब 2 बिघा मात्र उपयोग गरिरहेको छ। बाँकी जग्गा कतै बस्तीका रूपमा विकास भएको छ भने कतै सामुदायिक विद्यालय सञ्चालनमा आएको छ। नारद आदर्श माध्यमिक विद्यालयको नाममा रहेको ठूलो क्षेत्रफलको जग्गा पनि हाल मानव बस्तीमा परिणत भइसकेको स्थानीयको भनाइ छ। यी घटनाहरू प्रतिनिधि प्रतिनिधि मात्र हुन् उदयपुर मालपोत कार्यालयका प्रमुख डुबिन्द्र प्रसाद बराल।
हाम्रो टोटल सरकारी सार्वजनिक जग्गा अन्तर्गत पहाडी क्षेत्रमा 52,873 रोपनी 5 आना 3 पैसा 3 दाम छ। तराई क्षेत्र मध्ये जम्मा 5,62,385 बिघा 17 कट्ठा 16 धुर सरकारी सार्वजनिक जग्गा छ उदयपुर जिल्लाभरि।
उदयपुरमा वन क्षेत्र मात्रै करिब 29,573 बिघा जमिन अतिक्रमण भई बस्तीमा परिणत भइसकेको अनुमान गरिएको छ। सरकारवालाहरूका अनुसार कमजोर नक्साङ्कन, अभिलेखीकरणमा कमी, नियमित अनुगमनको अभाव तथा कानूनी कार्यान्वयनमा कमजोरीका कारण समस्या थप जटिल बन्दै गएको हो। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
सार्वजनिक सेवा प्रसारण नेपालले पहिलो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समिति अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हा समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। सार्वजनिक सेवा प्रसारण ऐन 2081 व्यवस्थानुसार सार्वजनिक सेवा प्रसारण संस्थाले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ। प्रतिवेदन ग्रहण गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि भएका प्रयासप्रति धन्यवाद व्यक्त गर्नुहुँदै प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका सुझावहरू कार्यान्वयनमा ल्याउने बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले विभिन्न सार्वजनिक संस्थाहरूमा लामो समयदेखि विद्यमान समस्याहरूलाई जडैदेखि समाधान गर्न आवश्यक रहेकोले संस्थागत सुधारका लागि आधारभूत तहबाटै पुनर्संरचना आवश्यक रहेको बताउनुभयो। प्रतिवेदन पेश गर्दै अध्यक्ष डाक्टर विष्टले नेपाल टेलिभिजन र रेडियो नेपालको वर्तमान अवस्था, प्राविधिक क्षमता, संगठनात्मक संरचना, प्रसारण प्रणाली, वित्तीय अवस्था, हालसम्म गरिएका सुधारका प्रयास, विद्यमान चुनौतीहरू तथा आगामी कार्ययोजना लगायतका विषय समेटिएको जानकारी दिनुभयो। दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न 4 स्थानमा पक्की पुल निर्माण भएको छ। गाउँपालिका अन्तर्गतको घिचेत खोला, फलाखु खोला र पंगु र पाहा खोलामा पक्की पुल निर्माण गरिएको हो। पुल निर्माणपछि गाउँपालिकाका सबै ओडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुरपु साङबो घले जानकारी दिनुभयो। 4 पुल निर्माणका लागि करिब 24 करोड़ रूपियाँ खर्च भएको छ। गाउँपालिकाले आफ्नो इलाका क्षेत्रको ग्रामीण बस्तीमा हालसम्म 74 किलोमिटर ग्रामीण सड़क पनि निर्माण गरिसकेको छ। बागमती प्रदेश सरकारले 4 राष्ट्रिय निकुञ्जमा पर्या पर्यटनको विकास गर्ने भएको छ। प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न 4 निकुञ्जलाई छनौट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ। प्रदेशका लाङटाङ, शिवपुरी, नागार्जुन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्धन गर्ने तयारी गरिएको प्रदेश मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो। यी 4 निकुञ्ज क्षेत्रका जैविक विविधता, वन्य जन्तु अवलोकन, पदयात्रा र प्रकृति मैत्री पर्यटनका लागि अत्यन्त उपयुक्त रहेको उहाँले बताउनुभयो। 4 निकुञ्ज क्षेत्रमा पर्या पर्यटन प्रवर्धनका लागि आधार तय गर्ने गरी काम शुरू गरिएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका 7 स्थित ईटा उद्योगमा ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा 2 मृत्यु भएको छ भने 1 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर साईका अनुसार गएराती मजदूरहरू काँचो इट्टाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिएको ट्र्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोकिएको थियो। मृत्यु हुनेमा भारत उत्तर प्रदेश बहराइच जिल्लाका 27 अजय कुमार र 9 पवन कुमार रहेका छन्। घटनापछि ट्र्याक्टर चालक फरार रहेको र खोज तलाश जारी रहेको प्रहरीले जनाएको छ। 12 ताल र 18 विशाल घाँसे मैदान रहेको अछाम जिल्लाको सुन्दर मनोरम रामा रोशन पर्यटकीय क्षेत्र पछिल्लो समय पर्यटकको रोजाईको गन्तव्य बनेको छ। रामा रोशन पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउन पैदल मार्ग निर्माण, हेलिप्याड निर्माणदेखि ताल संरक्षण लगायतका विभिन्न प्रयास भइरहेका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष 2082-83 नै 50 लाख बजेट विनियोजन गरी रामारसन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति मार्फत विकासका लागि विभिन्न पूर्वाधार निर्माण गरिरहेको छ। विभिन्न ताल तथा मैदानसम्म पुग्न सहजताका लागि स्थानीय स्तरमा पाइने सामग्रीको प्रयोग गरी व्यवस्थित पैदल मार्ग निर्माणसँगै विभिन्न संरचना तयार भइरहेको बताउनुहुन्छ रामारसन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्ण बहादुर विक।
रामेदेखि रोशन मैदानसँग जाने बाटो बनाइराखेको अवस्था छ। रोशन मैदानदेखि माथि चाका जाने एउटा साहसिक पर्यटकहरूका लागि सुविधा सम्पन्न नभए जान मिल्ने त्यो बाटो पनि करिब सम्पन्न भएको छ। 50 लाख जति बजेट विभिन्न शीर्षकमा छ। पर्यटकहरूलाई यही क्षेत्रभित्र घुम्नलाई जुन यहाँका 12 उपखण्ड 18 मैदानहरू घुम्नलाई बाटो बनेकै छैन भनौँ न, हामी यसको संरक्षण गर्ने, सम्वर्धन गर्ने, प्रचार प्रसार गर्ने, यसलाई विश्व सामु पुर्याउने र पर्यटकहरूको आगमन कसरी सहजता गर्ने भन्ने नै हाम्रो कर्तव्य पनि हुन आउँछ।
रामारसनमा पुग्न विगतको भन्दा केही सहजता भए तापनि थप सुधारको आवश्यकता रहेको महसुस गरेको बताउनुहुन्छ मंगलसेनबाट रामारसन घुम्न आउनुभएका आन्तरिक पर्यटक धनकुमार केसी।
अहिले रामारसन क्षेत्र विगतको भन्दा फर्को मारेको मैले महसुस गर्छु। विगतमा यहाँ बस्ने खाने होटलको अभाव थियो, छानामा बस्नु पर्थ्यो अथवा टेन्ट लिएर बस्नु पर्थ्यो, बस्नको लागि पनि सामान्य व्यवस्था छ। त्यो सँगसँगै ट्रेकिङ रुट पनि बनाइएको छ जसले गर्दा यो बाटोमा एक ठाउँबाट स्टार्ट गरेर हामी डेस्टिनेसनमा पुग्न सक्छौँ। तालहरूमा पनि बोटिङको व्यवस्था छ। जुन हिसाबले यो विकास हुनुपर्ने हो त्यसमा मैले अभाव फर्केको महसुस गरेको छु।
रामारसन पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुहुन्छ असमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्य टीका संग्रला ज्वाला।
हाम्रो पहिलो प्राथमिकतामा भनेको यो रामारसन पर्यटकीय सर्किट यो विश्वले नै देख्ने गरी गर्नुको रामारसन यसलाई एउटा एकदम सुन्दर राम्रो नगरी बनाउनु पर्छ। पहिलो प्राथमिकतामा राखेर सरकारले आफै काम गरिराखेको छ।
रामारसनमा घुम्न आएका अधिकांश पर्यटकले बाटोको स्तरोन्नति गर्न र व्यवस्थित सुविधा सम्पन्न होटलको व्यवस्था गर्न सम्बन्धित सरकारलाई सुझाव दिएका छन्। आगामी दिनमा तिनै तहका सरकारले समन्वय गरी यस क्षेत्रको विकासमा प्राथमिकता दिएमा पर्यटन विकाससँगै स्थानीय नागरिकको आय आर्जनमा समेत टिवा पुग्नेछ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताउनु भएपछि इरानले अमेरिकी सैनिकहरू सो जलमार्गमा प्रवेश गरे आक्रमण गर्ने चेतावनी दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाले मानवीय आधारमा फँसेका पानी जहाजहरूलाई बाहिर निकाल्न सघाउने बताउनु भएपछि इरानले अमेरिकालाई कार्यवाहीको चेतावनी दिएको हो। इरानी सेनाले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको भन्दै त्यहाँ प्रवेश गर्न खोजे जोसुकैमाथि पनि कार्यवाही हुने बताएको छ। इरानको भनाईले फेरि सैन्य भिडन्त हुन सक्ने संकेत देखाएको छ। अमेरिकी जलसेना उक्त क्षेत्रमा प्रवेश गर्यो भने केही सातादेखि जारी युद्धविराम संकटमा पर्न सक्नेमा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्। इरानी संचार माध्यमका अनुसार इस्लामिक रेभोल्युशनरी गार्ड कोर आईआरजीसीले स्ट्रेट अफ हर्मुजमा इरानी पक्षले नियन्त्रणमा लिएको नयाँ क्षेत्र देखिने गरी नक्साहरू पनि सार्वजनिक गरेको छ। फेब्रुअरी महिनाको अन्तिमतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि होर्मुज जलमार्गमा 2000 जहाजमा झण्डै 20,000 यात्रुहरू फँसेको संयुक्त राष्ट्रसंघीय निकाय आईओएमले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार अटलान्टिक महासागरमा यात्रा गरिरहेको एक क्रूज जहाजमा हान्टा भाइरस संक्रमणका कारण 3 मृत्यु भएको छ। उक्त घटना अर्जेन्टिनाको उसुआइयाबाट केप भर्डेतर्फ जाँदै गरेको एमभी होन्डियन्स नामक क्रूज जहाजमा भएको हो। विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार हालसम्म 1 प्रयोगशालाबाट हान्टा भाइरस संक्रमण पुष्टि भएको छ भने थप 5 संक्रमणको शंका गरिएको छ। कुल 6 प्रभावित मध्ये 3 मृत्यु भइसकेको छ भने 1 दक्षिण अफ्रिकाको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमा पुष्टि भएको हान्टा भाइरस सामान्यतया मुसा वा मुसाजन्य जनावरहरूको पिसाब वा मलमूत्रसँगको सम्पर्कबाट मानिसमा सर्ने गर्छ। विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधानोम गेब्रेससले सामाजिक सञ्जाल मार्फत प्रभावित यात्रुहरूको चिकित्सा उद्धार, जोखिम मूल्यांकन तथा आपतकालीन प्रतिक्रिया जारी रहेको जानकारी दिनुभएको छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आम नागरिकमा आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याउने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। करिब 100 अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
निजी क्षेत्रको भूमिका एकदमै अग्रस्थानमा छ। हामीले झण्डै झण्डै 100 अर्ब डलरको अर्थतन्त्रको कल्पना गरेका छौं अर्को लगभग 7 वर्षसम्म, त्यसलाई लम्बियो भने पनि एउटा माइल स्टोन चाहिँ त्यो 100 बिलियन डलरको इकोनोमीलाई चुनाव अगाडि पनि बाचापत्रमा पनि र अहिले पनि त्यसलाई रिइन्फोर्स गर्दै गर्दा त्यो लक्ष्य पुर्याउनको लागि निजी क्षेत्रको साथ भएन भने त्यो असम्भव छ भन्ने कुरा हामीले बुझेका छौँ। त्यसैले जब क्रिएसन, रोजगारी सिर्जनाको हिसाबले र अर्थतन्त्रको आकारलाई फराकिलो बनाउनलाई र त्यसलाई अर्को उचाइमा लानको लागि निजी क्षेत्र एकदमै महत्वपूर्ण छ भन्ने बुझेका छौँ।
अर्थमन्त्री डाक्टर वाग्लेले मन्त्री परिषदमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धन सम्बन्धी रणनीतिक प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो। निजी क्षेत्रको नव प्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षा मार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधार मार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक संकेत भएको बताउनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 34.63 अङ्कले घटेर 2704.08 बिन्दुमा कायम भएको छ। सोमबार 341 कम्पनीको 1,74,524 कित्ता शेयर 68,635 पटक खरिद बिक्री हुँदा 4,26,53,90,000 बराबरको कारोबार भएको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिएसँगै पोखराका होटलमा विगतको तुलनामा 10% पर्यटकहरू बढेको जनाइएको छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा विशेष गरी आन्तरिक पर्यटकको चहलपहल बढेको र यस समयमा क्षमताको 10% थप पर्यटकहरू बढ़िरहेको जानकारी दिनुभयो। यसै गरी चितवनको सौराहामा पनि पर्यटकीय क्षेत्रहरू चलायमान बनेका छन्। जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढ़ेको व्यवसायीले जनाएका छन्।
नेपालले ओमनसँग आफ्नो अन्तिम खेल मंगलबार खेल्दैछ। ओमनसँग मंगलबार खेल्दै गर्दा नेपालले अझै पनि कायम रहेका कमी कमजोरीहरू सुधार गर्ने प्रयास गर्दै ओमनसँगको पहिलो खेलको हारको बदला लिएर श्रृंखलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ। साथै यस श्रृंखलामा 3 जितका साथ नेपालले अर्को सातादेखि शुरू हुने अर्को श्रृंखलामा उच्च मनोबल लिएर जानेछ। नेपालले आगामी सातादेखि लीग टूका शीर्ष 2 टोली अमेरिका र स्कल्याण्डसँग खेल्नेछ र त्यसका लागि जारी श्रृंखलाको लय महत्वपूर्ण हुनेछ। लीग टू अङ्क तालिकामा हाल ओमन 27 खेलमा 31 अङ्क जोडेर तेस्रो स्थानमा यथावत छ भने नेपालले 23 खेलमा 16 अङ्क जोडेर 7 स्थानमा छ। अर्को टोली युएईको 24 खेलमा 14 अङ्क छ। यी श्रृंखलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भएको थियो। नेपालले युएसँगको 2 खेल जितिसकेको छ। अब ओमनलाई पनि हराएर नेपाल श्रृंखलामा तेस्रो जितको खोजीमा हुनेछ। नेपाल ओमन हालसम्म ओडीआई फर्म्याटमा 9 पटक आम्ने सामने भएका छन्। नेपालले 3 खेल जित्दा 5 खेलमा पराजित भएको छ, 1 खेल रद्द भएको छ। कीर्तिपूर्णमा भने यी 2 टोली 4 पटक आम्ने सामने भएका छन्, जसमा नेपालले 1 खेल जित्दा ओमनले 3 खेल जितेको छ। लीग टू क्रिकेट अन्तर्गत कीर्तिपुरमा भएका खेलमा नेपालले ओमनलाई हराइसकेको छैन। कीर्तिपुरमा आएको 1 जित भने एसीसी प्रिमियर कप खेलेका थिए। नेपाल, युनाइटेड अरब इमिरेट्स, युएई र ओमन सम्मिलित आईसीसी विश्वकप क्रिकेट लीग टूको सिरिजमा दर्शक नआएपछि नेपाल क्रिकेट संघ क्यानले टिकट मूल्य घटाएको छ। जारी सिरिजमा क्यानले प्रति खेलको टिकट मूल्य 400 रुपियाँ राखेको थियो, तर 50 ओभरको खेलमा दर्शक नआएपछि क्यानले सोमबार टिकट मूल्य आधा घटाउँदै 200 रुपियाँमा झारेको हो। क्यानका अनुसार घटेको मूल्य मंगलबार हुने नेपाल र ओमन बीचको खेलदेखि नै लागू हुनेछ। त्यस्तै 12 मेबाट कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने नेपाल अमेरिका र स्कल्याण्ड सम्मिलित सिरिजमा पनि यही मूल्य कायम हुने भएको छ।
अब मौसम। आज राति कोशी र मध्य प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस। काठमाण्डौको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 7.9 मिलीमिटर। पोखराको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23.4 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस, वर्षा 26.4 मिलीमिटर। र दिपायलको अधिकतम 24.7 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस, वर्षा 2.4 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढ़ाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरणको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा सहयोग गर्ने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। र अमेरिकी सेना होर्मुज क्षेत्र प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।